यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिको नयाँ अध्यायमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषद्वारा जानकारी। प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक प्रदेश नम्बर दुईका प्रदेश प्रमुख डाक्टर राजेश झाद्वारा सुझाव सहित फिर्ता। र चीन र रसियाले चन्द्रमाको सतहमा अन्तरिक्ष केन्द्र स्थापना गर्ने। प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक नयाँ शान्तिपूर्ण युगमा अघि बढ़ेको बताउनु भएको छ। सिंहदरबारमा आज आयोजित राष्ट्रिय सुरक्षा परिषदको 20 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विखण्डनवाद र हिंसाको अन्त्य भई मुलुक शान्तिको नयाँ अध्यायमा प्रवेश गरेको बताउनुभयो। हिंसात्मक बाटोमा लागेका सबैलाई शान्तिपूर्ण मार्गमा ल्याउन सफल भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले हिंसात्मक आन्दोलनमा लागेको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु कसैको पराजय वा विजयको विषय नभई सबैको विजय भएको स्पष्ट गर्नुभयो।
पृथकतावादी सोच, चिन्तन, व्यवहार, मागहरू तिनीहरूलाई टुङ्ग्यायौं गत वर्ष। भर्खरै हामीले हिंसाको बाटो लिएको समूहलाई पनि शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्किने एउटा वातावरण दियौं पनि र उहाँहरू पनि आउनुभएको छ। अब विखण्डनवादको पनि अन्त्य, हिंसाको पनि अन्त्य, यसरी हामी एउटा राष्ट्रिय एकताको शान्तिपूर्ण नयाँ उचाइ र युगमा प्रवेश गरेका छौं। अब पूर्ण रूपमा फेरि
प्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालका लागि शान्ति सुरक्षा र निर्भयको वातावरण तयार गर्दै त्यस लक्ष्यमा अग्रसर भइरहेको बताउनुभयो।
यो समृद्ध नेपाल बनाउनका लागि शान्ति, सुव्यवस्था र स्थायित्व आवश्यक छ। सुखी हुनका लागि त सुरक्षाको, निर्भय वातावरणको प्रत्याभूति बिना मान्छे सुखी हुनै सक्दैन, चाहे जे सुखी होस्। मानवीय चाहनाको अन्तिम निष्कर्ष सुख, त्यो प्राप्त गर्ने सम्भावनाको ढोका खोलेका छौँ, राष्ट्रिय एकताको ढोका खोलेका छौँ र यी कुराहरू हामीले प्राप्त गर्दै अगाडि बढेका। त्यसकारण अब नेपाल समृद्ध नेपाल हुन सक्छ, सुखी नेपाली हुन सक्छन् र यसका लागि अब हामीले धेरै समय पर्खिनु पर्दैन, हामी यो चिज हासिल गर्न सक्छौँ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका क्षेत्रमा राष्ट्रिय सुरक्षा परिषदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै मुलुकको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा शक्तिको आडमा नभई न्याय र सत्यको आडमा स्थापित गर्न चाहेको प्रश्न गर्नुभयो।
हामी प्रभाव विस्तारको पक्षमा होइन, हामी न्यायोचित सम्प्रभुताको रक्षा र शान्ति सुरक्षाको पक्षमा छौँ। ठूलो होस् कि सानो, बलियो होस् कि कमजोर, सबैले शक्तिको आडमा होइन, न्यायको आडमा, सत्यको आडमा स्थापित गर्न चाहन्छौ र गर्छौ। त्यसै हिसाबले हाम्रो प्रतिरक्षा नीति, राष्ट्रिय सुरक्षा नीति र यिनको कार्यान्वयनका विभिन्न अन्य र हाम्रो समग्र राष्ट्रिय सामर्थ्यको परिचालन।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषदले लड्ने भिड्ने मात्र नभई मिलाउन पनि जानेको उल्लेख गर्नुहुँदै नेपाली सेनालाई विवादमा ल्याउन खोज्नु गलत भएको बताउनुभयो। रक्षा सचिव एवं सुरक्षा परिषदका सदस्य सचिव रेशमीराज पाण्डेले परिषदले समसामयिक सुरक्षा अवस्थाको विश्लेषण गर्दै मुलुकका सुरक्षा नीति र प्रतिरक्षा नीति निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले विभिन्न समयमा निधन हुनुभएका सांसदहरूप्रति शोक प्रस्ताव पारित गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएका शोक प्रस्ताव बैठकको सर्वसम्मतिले पारित गरेको हो। बैठकले प्रतिनिधि सभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, संविधान सभा सदस्य मानपुर चौधरी र भीमप्रसाद गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। यसैगरी बैठकले निधन हुनुभएका पूर्व सांसदहरू दीपक बहादुर गुरूङ, डाक्टर राममान श्रेष्ठ, वीर बहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बू, कमान सिंह लामा, गंगादत्त जोशी, एकनाथ राणा भाट, कुबेर प्रसाद शर्मा र डाक्टर शंकर प्रसाद उप्रेतीप्रति शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत्र 3 गते मंगलबार दिनको 1 बजे बस्नेछ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरू वर्तमान सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्व प्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन 23 गतिको फैसलाबाट पार्टी पुनस्थापित भएकाले अब संसदमा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट गर्नुभयो। नेकपा एमालेका नेता सुभाष नेमाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेमाङले एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने बताउनुभयो। उहाँले जनता समाजवादी पार्टीसँग सो पार्टीका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारी बारे हाल कुरा नभएको प्रतिक्रिया दिनुभयो। यसै गरी जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन लगायतका आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारी बारे सोच्न सकिने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा उहाँले ती मागबारे सबै पक्षसँग छलफल हुने बताउनुभयो। नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाई निरन्तरता दिने विषयमा छलफल भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको बैठकमा विभिन्न दलहरूसँग भएका संवादका बारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनु भएको पार्टीका नेता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकले पार्टीको सांगठनिक अवस्थाका बारेमा अध्ययन गर्न नेताहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भूषाल र जनार्दन शर्मा रहनुभएको चार सदस्यीय कार्यदल बनाएको नेता श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति भण्डारी समक्ष प्रतिवेदन पेश गर्नुहुँदै प्रधान न्यायाधीश राणाले न्याय क्षेत्रमा देखिएका समस्या, चुनौती र सुधारका लागि चालिएका कदमका बारेमा जानकारी गराउनुभयो। प्रधान न्यायाधीश राणाले विगत 10 वर्षको अवधिमा मुद्दाको संख्यामा 140% वृद्धि भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। महाशिवरात्रिका अवसरमा आराध्यदेव पशुपतिनाथको दर्शनका लागि पशुपति क्षेत्रमा आवश्यक तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रिका दिन भोलि कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी पशुपति क्षेत्र विकास कोषले मास्क लगाएर स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। कोषले सर्वसाधारण सभैमा स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताउनुभयो। कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षको भन्दा साधु सन्तको आगमन घटेको छ। विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब 4000 साधु सन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म 1500 देखि 2000 साधु सन्तको उपस्थिति रहेको गुठी संस्थान पशुपति गोस्वारा कार्यालयले जनाएको छ। विगतका वर्षमा 450 देखि 500 नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनका लागि आउने गरेकामा यस वर्ष त्यो संख्या 50% घटेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर ढकालले बताउनुभयो। पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवं दर्शनार्थीको भीड़भाड़लाई ध्यानमा राखी सहज आवत जावतको प्रबन्ध मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। नियमित जस्तै चावहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भीड़भाड़ अत्याधिक भई सवारी सञ्चालनमा समस्या भएमा ती रूटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो। नेपालमा आज थप 104 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर 3488 नमूनाको परीक्षण गर्दा 58 पुरूष र 46 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,74,973 पुगेको छ। देशभर रहेका सक्रिय संक्रमित मध्ये 39 जना आईसीयू र 6 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आज 63 जनामा कोरोना संक्रमण निको भएको छ। यो सँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या 2,71,050 पुगेको छ। नेपालमा 98.6% संक्रमित निको भइसकेका छन्। प्रदेश नम्बर दुईका प्रदेश प्रमुख डाक्टर राजेश झाले प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक सुझावसहित फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुख डाक्टर झाले स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाउनु भएको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिनुभयो। प्रदेश प्रमुख डाक्टर झाले स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा 13 र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा 10 सुझावसहित प्रदेशसभा सचिवालयमा फिर्ता पठाउनु भएको सचिवालय सचिव यादवले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरण लगायतका विषयमा अरू दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ। कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दीन खानको संयोजकत्वमा 3 कार्यदल गठन गरेको हो। कार्यदलमा वीर बहादुर राणा र रमा अरियाल सदस्य रहनुभएको छ। यही फागुन 23 गते सर्वोच्च अदालतको नेकपा सम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्र प्रसाद कनौडियाले जानकारी दिनुभयो। जुम्लाको तातोपानी गाउँपालिका जर्मीका बासिन्दाले दिनहुँ खानेपानीको समस्या झेल्दै आएका छन्। स्थानीय सरकारले एक घर एक धारा बनाउने योजना बनाएको भए पनि जर्मीका 160 घरधुरी एक गाग्री पानी भर्नका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यतामा रहेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
हरेक नागरिकका लागि पानी आधारभूत आवश्यकता हो, तर 160 घरधुरी रहेको तातोपानी गाउँपालिका 2 जर्मी गाउँमा 4 धारा मात्रै छन्, जसका कारण दैनिक खानेपानीको समस्या चुलिँदै गएको स्थानीय दत्त बुढा बताउँछन्।
जनसंख्या बढी भयो, पानीको समस्या छ, बुढाले अब त्यही गरेका छन्। अब गाउँपालिकाले पनि पानी ल्याउने भनेको कुरो पहिलेदेखि गरे र अहिलेसम्म पहलै चालेको छैन।
धारा हरेक दिन साँझ बिहान 2-3 घण्टा मात्रै आउँछ। घरको कामसँगै मेलापात गर्ने गृहिणी महिलालाई कहिले पालो नपाएर धाराबाट रित्तै फर्किनु पर्छ भने कहिले एक गाग्री पानीका लागि घण्टौं कुर्नुपर्ने समस्या छ। कतिपय अवस्थामा त नदीको दूषित पानी समेत ल्याउनु पर्ने बाध्यता रहेको बताउँदै तातोपानी 2 जर्मीकी नैनी दमाई।
गाउँको समस्या पानीको यस्तै छ, बिहान 8 आयौँ, अहिले 10 लागेको 11 भन्नाले अहिले 2 कुरेकी छु, अझ पालो पाइए नै, पानीको लागि धेरै समस्या छ।
जर्मी गाउँमा चुलिँदै गएको खानेपानी समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारबाट वृहत खानेपानी योजना निर्माणको तयारी भइरहेको छ। जर्मी गाउँको खानेपानी समस्यालाई तत्काल समाधानका लागि पहल गर्ने तातोपानी गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत विष्णु प्रसाद धितालको भनाइ छ।
प्रदेशमा योजना माग्दाखेरि गाउँ नै तोकेर एक घर एक धारा भनेर हामीले माग गरेर पठाएका थियौँ। जहाँ आवश्यक छ अहिले तत्काल कुरा त्यो ठाउँमा गरौँ र बजेटलाई चाहिँ सही सदुपयोग गरेर राम्रो किसिमले जति पुग्छ त्यो स्रोतलाई उपयोग गर्नको लागि हामी स्ट्रिमेट बनाएर प्रक्रिया अगाडि बढाउनु तर्फ हामी लाग्न गइरहेछ।
प्रदेशको क्रमागत योजनाबाट चालु आवामै जर्मी गाउँमा एक घर एक धारा निर्माण हुने कुराले स्थानीय खुसी भएका छन्। तर साना टुक्रे योजनामा लगानी गरेर राज्यको ढुकुटी सकाउनु भन्दा नागरिकको हित हुने खालका योजनामा लगानी बढाउन आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
चिनिया नयाँ वर्ष उत्सवका कारण बन्द भएका नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक 2 नाकाबाट दैनिक 7 कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्। पछिल्लो समय सिन्धुपाल्चोक स्थित तातोपानी भन्सार र रसुवा स्थित रसुवागढ़ी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोसाक भित्रने गरेका छन्। कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले 1 पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका 9 पिपरिया बस्ने 25 सञ्जय राणालाई नक्कली नोट छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब परीक्षक अमर बहादुर थापाले बताउनुभयो। जाजरकोटको भेरी नगरपालिका तीन सियालाका किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको छ। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बर्ड फ्लू देखिएको जानकारी दिनुभयो। बर्ड फ्लू पुष्टि भएपछि त्यस क्षेत्रबाट रोग अन्यत्र फैलन नदी तत्काल नियन्त्रण गर्नका लागि संघ प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। चीन र रसियाले चन्द्रमाको सतहमा अन्तरिक्ष केन्द्र स्थापना गर्ने सहमति गरेका छन्। रसियाली अन्तरिक्ष संस्था रोस्कोस्मोसले चिनिया अन्तरिक्ष संस्थासँग चन्द्रमाको सतह र कक्ष दुवैमा चन्द्र अन्तरिक्ष केन्द्र स्थापना गर्ने सहमति भएको जनाएको छ। सो अन्तरिक्ष केन्द्रलाई अरू राष्ट्रले पनि प्रयोग गर्न पाउनेछन्। रसियाले अन्तरिक्षमा मानिस पठाएको 60 वर्ष पुगेको खुशियाली मनाउने तयारी गरिरहेका बेला यस प्रकारको सहमति गरेको छ। अस्ट्रेलियामा एकजना व्यक्तिलाई मर्ने हालतमा रहेका प्रहरीलाई जिस्क्याउँदै भिडियो खिचेको आरोपमा पक्राउ गरेको छ। मेलबर्नको राजमार्गमा गाड़ी कुदाइरहेका 42 वर्षीय रिचर्ड पुसेलाई 4 जना प्रहरीको समूहले तीव्र गाड़ी चलाएकोमा रोकेर सोधपूछ गर्दा गर्दै सड़कमा गुड़ेको लहरीले ती प्रहरीलाई खिचेको थियो। बेलायतको राजदरबारले पूर्व राजकुमार ह्यारी दम्पतिले दरबारमा रंगभेद पूर्ण व्यवहार खेप्नु परेको बताएकोमा गम्भीर चासो व्यक्त गरेको छ। राजदरबारले जारी गरेको एक विज्ञप्तिमा आफ्ना स्मरणहरू फरक फरक हुने भए पनि त्यस्ता विषयहरूलाई निजी ढंगले नै सम्बोधन गर्नुपर्ने बताएको छ। ब्राजिलका प्राय मुख्य मुख्य शहरको स्वास्थ्य प्रणाली कोविड 19 बिरामीको चाप धान्न नसक्ने लगभग बन्द हुने अवस्थामा पुगेका छन्। प्राय सबै शहरका अस्पतालहरूमा सघन उपचार कक्ष सबै सयहरू भरिसकेका छन्। हिजो मात्रै कोविड 19 ब्राजिलमा करिब 2000 ज्यान गुमाएका थिए। अमेरिकापछि कोविडले धेरै मानिस मर्नेमा ब्राजिल दोस्रो राष्ट्र बन्दै आएको छ। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले संवाददाताहरूको प्रश्न टार्ने अनौठो तरिका प्रयोग गर्नुभएको भनी संचार माध्यमहरूले उपहास गरेका छन्। पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई मन्त्रीमण्डल विस्तारका बारेमा प्रश्न सोद्धा उहाँले सैनिटाइजर उठाएर सबै संवाददाताहरूलाई छर्कनु भएको थियो। मध्य अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी विस्फोट हुँदा निचाण्डो शहर र त्यस आसपासका क्षेत्रमा आकाश धुवाँ र धूलोले ढाकिँदा शहर अन्धकारमय भएको छ। स्थानीय संचार माध्यमका अनुसार हिजो भएको ज्वालामुखी विस्फोट निकै शक्तिशाली रहेको र आकाशमा धुवाँ र खरानी जस्तै धूलो 17 किलोमिटरसम्म फैलिएको छ। सान क्रिस्टोबलमा सामान्यतया वर्षैभरि ज्वालामुखी सक्रिय हुने गर्दछ। इन्टरनेट माध्यम र इन्टरनेट अध्ययन इन्स्टिच्यूटले ज्वालामुखीको तीव्रता आगामी दिनमा घट्ने र जनजीवनमा त्यति खतरा उत्पन्न नहुने बताएको छ। यस पटकको ज्वालामुखी विस्फोटबाट करिब 30 मिनटसम्म धुवाँ र धूलोले आकाश ढाकिएपछि सो स्थानमा दिउँसै बत्ती बाल्नु परेको थियो। अब आर्थिक समाचार।
ज्योति लाइफ इन्सुरेन्सको आईपीओमा परेको आवेदनले नेपाली धितोपत्रको कारोबारमा नयाँ रेकर्ड निर्माण भएको छ। बिक्री प्रबन्धक एनआईबी क्यापिटलका अनुसार उक्त इन्सुरेन्सको आईपीओमा 18 लाख भन्दा बढ़ीले आवेदन दिएका छन्, जुन आईपीओमा परेको हालसम्मकै धेरै आवेदन हो। क्यापिटलका अनुसार बुधबार साँझसम्ममा ज्योति लाइफ इन्सुरेन्सको आईपीओमा 18,04,648 जना आवेदकबाट 3,80,57,710 कित्ता आईपीओ किन्नका लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्कासनमा ल्याएको 59,40,000 कित्ताको 6.40 गुणा बढ़ी हो। कम्पनीले फागुन 21 गतेदेखि कुल जारी पूँजीको 30% अर्थात 66 करोड़ रूपियाँ बराबरको 66 लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो। कृषि क्षेत्रका विभिन्न व्यावसायिक संस्थाहरूले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति पुनर्विचार गर्न आग्रह गरेका छन्। ती संस्थाहरूले वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कृषिमा वैदेशिक लगानी खुला विरूद्ध संघर्ष समितिको तर्फबाट संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तव समक्ष ज्ञापन पत्र बुझाउँदै त्यस्तो आग्रह गरेका हुन्। नेपाल अण्डा उत्पादक संघ, राष्ट्रिय कृषक समूह महासंघ र राष्ट्रिय कृषक समूह महासंघका पदाधिकारी सम्मिलित प्रतिनिधिहरूले बुधबार सभापति श्रीवास्तव समक्ष ज्ञापन पत्र प्रस्तुत गर्दै सरकारी निर्णय फिर्ताका लागि पहल गरिदिन आग्रह गरेको थियो। पर्यटन समृद्धिको आधार हामी सबै साझेदार नाराका साथ बुधबार वीरगंजमा पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम सम्पन्न भएको छ। वीरगंज महानगरपालिकाको आयोजनामा होटल पर्यटन पर्यटन व्यवसायी र पर्यटन पत्रकारको सहभागितामा समारोह सम्पन्न भएको हो। कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले होटल व्यवसायीहरू एकजुट भई पर्यटक लोभ्याउने योजनाका साथ अगाडि बढेमा महानगरले सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, उद्योगी व्यवसायी युवराज लामा लगायतका वक्ताहरूले त्यस क्षेत्रको पर्यटनको विकासमा सबै पक्ष मिलेर अघि बढ्नु आवश्यक भएकोमा जोड़ दिनु भएको थियो। सल्यान जिल्लामा पछिल्लो समय मौरी पालनमा लगानी वृद्धि भए पनि मह उत्पादन भने कमी भएको छ। चालू आर्थिक वर्षको हालसम्म कार्तिके महको उत्पादन झण्डै 30% घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। गत आर्थिक वर्षमा मौरी घारको संख्या बढेर 2130 पुगे पनि मह उत्पादन घटेर 10.5 मेट्रिक टन मात्रै भएको थियो। जिल्लामा वर्षेनी मौरी पालनको क्षेत्रमा लगानी बढ्दै गए पनि मह उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
विभागीय टीम नेपाल पुलिस क्लब काठमाडौँ मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको आफ्नो अन्तिम लीग खेलमा काठमाडौँ मेयर 11 103 रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो। टियु क्रिकेट मैदानमा पुलिसले दिएको 198 रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौँले 31 ओभर 2 बलमा अल आउट हुँदै 94 रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले 47 ओभर 4 बलमा अल आउट हुँदै 197 रन बनाएको थियो। प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो। यस जितसँगै पुलिसले 4 खेलमा 6 अङ्क जोड्दै फाइनलमा पुगेको हो। पुलिस तालिकाको शीर्ष स्थानमा समेत रहेको छ। पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो। दोस्रो खेलमा एफएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो। काठमाडौँको यो दोस्रो हार हो। काठमाडौँले 3 खेलमा 2 अङ्क जोडेको छ। तेस्रो स्थानमा रहेको काठमाडौँको पनि फाइनल पुग्ने सम्भावना रहेको छ। पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौँ दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो। शहीद स्मारक बी डिभिजन लीगमा खुमलटार युथ क्लबले आफ्नो अन्तिम खेलमा एराउन्ड हिमालय बासमारी क्लबलाई फराकिलो जित निकालेको छ। साध्य बाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले बासमारीमाथि 4-0 गोलको फराकिलो जित निकालेको हो। खुमलटारको जितमा आदित हामिद, प्रशान्त अवस्थी, आयुष घनाल र महेश राईले गोल गरे। जितसँगै खुमलटारले लीगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ। खुमलटारले 11 खेलमा 25 अङ्क जोड्यो। साध्य बाटो युथ क्लबले 2 खेल बाँकी छँदै लीगको उपाधि जितिसकेको छ। बाँसबारी 11 खेलबाट 21 अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। आज राति सुदूरपश्चिम कर्णाली, गण्डकी, बागमती प्रदेश र प्रदेश एकमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। भोलि पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई अपराह पश्चात केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। कुटाको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27.3 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 14.2 डिग्री सेल्सियस, वर्षा 45.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 13.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 11.3 डिग्री सेल्सियस र वर्षा 0.1 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिको नयाँ अध्यायमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषद्वारा जानकारी। प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि आएका 2 विधेयक प्रदेश नम्बर 2 प्रदेश प्रमुख डाक्टर राजेश झाद्वारा सुझाव सहित फिर्ता। र चीन र रसियाले चन्द्रमाको सतहमा अन्तरिक्ष केन्द्र स्थापना गर्ने। यसका साथै साँझ 7 बजेको समाचार यहीं पूरा हुन्छ। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।